यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैमा गृह मन्त्रालयको अनुरोध। आम निर्वाचनको कार्य शुरू भइसकेकाले विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न आग्रह। विश्व पर्यटन दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक। 83,564 परीक्षार्थी उत्तीर्ण। र इजरायलले गाजामा जारी राखेको आक्रमणमा एकै परिवारका 11 जना सहित 70 भन्दा बढ़ीको मृत्यु। गृह मन्त्रालयले समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ। आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले आम निर्वाचनको प्रारम्भिक कार्य शुरू भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढंगबाट गर्न आग्रह गरेको छ। विज्ञप्तिमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवं उत्साहट नहुने गरी गरेर सहयोग गर्न सबैमा अनुरोध गरिएको छ। सरकारले जेएनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाण्डौ र उपत्यका बाहिर जेएनजी क्लिनिक सञ्चालन गर्ने भएको छ। प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागि गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी जनाएको छ। घाइतेको पहिचान एवं सहज र प्रभावकारी उपचार व्यवस्थाका लागि यही असोज 12 गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ। यस्तै घाइतेको उपचारमा स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्ने जनाइएको छ। पुनः जाँचमा जानुपर्ने घाइतेलाई आवत जावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेएनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य स्थिति र उपचार अवस्थाबारे जानकारी लिनुभएको छ। गत भदौ 23 र 24 गते जेएनजी समूहको आह्वानमा भएको आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन्। सरकारले घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय कार्यान्वयनमा आएको जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आज प्रकाशित गरेको नतिजा अनुसार 83,564 परीक्षार्थी उत्तीर्ण भएका छन्। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले परीक्षामा सहभागी भएका 1,43,257 परीक्षार्थी मध्ये 59,693 जना अनुत्तीर्ण भएको जानकारी दिनुभयो। परीक्षा साउन 29 देखि भदौ 6 गतेसम्म सञ्चालन भएको थियो। विश्व पर्यटन दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम, घासा र लोमान्थाङका आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ। विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले पनि आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका पर्यटकलाई स्वागत गर्यो। पर्यटक आगमनका दृष्टिले यो मुख्य समय भए पनि यस वर्ष जेएनजी आन्दोलनले पर्यटन क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ। कैयौं पर्यटकीय संरचनामा अकल्पनीय हानि नोक्सानी भएको छ भने पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक रहेको छ। विगतका दशैंमा भरिभराउ हुने बन्दीपुरका होटल तथा होमस्टे पर्यटक पर्खिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो। पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष दीपक भट्टराईले बताउनुभयो। भट्टराईले जेएनजी आन्दोलन र बाटो बिग्रिएकाले पनि होटल बुकिङ रद्द हुने क्रम बढ़ेको बताउनुभयो। जेएनजी आन्दोलनका कारण बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या घटेसँगै होटल बुकिङ पनि रद्द भएको छ। यो याममा 70-80% हुने अकुपेन्सी अहिले घटेर 15-20% सीमित भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। प्रदर्शनकारीहरूले होटलहरूमा तोड़फोड़, लुटपाट र आगजनी गरेका थिए। होटल संघ नेपाल हानका अनुसार आन्दोलनका क्रममा होटलमाथि भएको तोड़फोड़, लुटपाट र आगजनीका कारण 25 अर्ब बराबरको क्षति भएको होटल संघ नेपालले जनाएको छ। जेएनजी समूहको आन्दोलन र नयाँ राजनैतिक परिस्थितिबारे छलफल गर्न भोलि नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि दिउँसो 1 बजे गुण्डू स्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनु भएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। यसै गरी नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति सुव्यवस्था कायम गरेर आफ्नो छवि कायम गर्नुपर्ने बताउनुभयो। भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्धन लगायत जेएनजीका मागप्रति समर्थन जनाउँदै उहाँले भदौ 23 र 24 जेएनजीका नाममा भएको आन्दोलनमा उनीहरूलाई पाखा लगाएर घुसपैठ भएको दावी गर्नुभयो। दशैं तिहार लगायत चाडपर्वको अवसरमा बजारमा गुणस्तरहीन दैनिक उपभोग्य वस्तुको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी चरको मूल्य असुल्ने प्रवृत्ति रोक्न बागलुङका सरोकारवालाहरूले सक्रियता बढ़ाएका छन्। चाडपर्वका अवसरमा हुने कालोबजारी रोक्ने स्थानीय पालिका तथा उद्योग व्यवसायीहरूले बजार अनुगमन बढ़ाएका हुन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
दशैं तिहार लगायत चाडपर्वको अवसरमा उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी चरको मूल्यमा बेचबिखन गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरोकारवालाले सक्रियता बढ़ाएका छन्। बागलुङ नगरपालिकाले चाडपर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ रूपमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरोकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढ़ाए छ। नगर उप प्रमुख राजु खड्का:
बजारमा पाइने दैनिक उपभोग्य सामग्रीहरू सहित पसलहरूको अनुगमनको काम हामीले अगाडि बढ़ाइरहेका छौँ। दशैं र तिहारको समयमा रंगहरू मिसेको खाद्य सामग्रीहरू बिक्री वितरण नगर्नु हुन, मूल्य सूचीहरू अनिवार्य रूपमा पसलहरूमा राखिदिनु हुन विशेष आग्रह पनि गर्दछौ र हामी सम्पूर्ण विक्रेता तथा क्रेता महानुभावहरूलाई आफ्नो अधिकारको ख्याल गरेर व्यापार व्यवसायहरू गर्न र उपभोक्ताहरूले पनि जिम्मेवारी
चाडपर्वका अवसरमा हुने कालोबजारी रोक्न तथा दैनिक उपभोग्य वस्तुमा व्यावसायिक छूट दिन आग्रह गरिएको छ। तोकिएको भन्दा बढ़ी मूल्य लिने व्यवसायीलाई संघले कार्यवाही गर्ने बताउनुहुन्छ बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम।
चाडपर्वको समयमा कहीँ कतै कुनै पनि व्यवसायीहरूले मूल्य बढ़ी ल्याइएको पाइएमा हामी उद्योग वाणिज्य संघले पनि त्यस्ता किसिमका व्यवसायीहरूलाई सचेत गर्ने कार्यवाही गर्ने हाम्रो नियम रहेको हुँदा सम्पूर्ण व्यवसायहरूलाई त्यसो नगर्नका लागि पनि अनुरोध गर्दछौ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कार्यवाही हुने राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
पसले पछि दर फरक छ, भाउ फरक छ, मूल्य सूची ताक्दैनन्, अखाद्य वस्तु पनि त्यति भेटिएको छ। अबको दिनमा हामीले
चाडपर्वका अवसरमा विशेष गरी चामल, चिनी, तेल लगायतका खाद्य वस्तु, ग्यास, इन्धन सहित यातायातका साधनहरूमा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ़दै गइरहेको छ। यसतर्फ सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल,
रेडियो नेपाल, बागलुङ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनैतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताउनु भएको छ। आज संचारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई संवैधानिक र राजनैतिक निकासका लागि फागुन 21 मै निर्वाचन हुनुपर्ने बताउनुभयो। जय पृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुनरिया गाउँपालिका सात भन्ज्याङमा भ्यान दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। धनगढ़ीबाट पुरचौड़ी घाट जाँदै गरेको इलेक्ट्रिक भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। घाइतेलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको छ। 18 यात्रु सवार भ्यानका अन्य 8 जना बाहेक अन्यलाई बढ़ी चोट लागेको छ। दुर्घटनाग्रस्त भ्यान सड़कबाट करिब 50 मिटर तल खसेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा जारी राखेको भीषण आक्रमणमा परि एकै परिवारका 11 जना सहित 70 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले हिजो संयुक्त राष्ट्र संघको महासभामा बोल्नुहुँदै गाजामा बाँकी रहेको काम चाँडै सकाउनुपर्ने बताउनु भएको थियो। इजरायलले गाजा क्षेत्रमा हजारौं नागरिकमाथि व्यापक आक्रमण जारी राख्दा धेरै मानिस चेपिएका र भोकमरी झेलिरहेका छन्। करिब 2 वर्षदेखि इजरायल र गाजाबीच जारी द्वन्दका क्रममा हालसम्म 65,550 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्। पाकिस्तानको पंजाब प्रान्तमा मनसूनी बाढ़ीबाट 42 लाख भन्दा बढ़ी मानिसहरू प्रभावित हुनुका साथै दक्षिणी जिल्लाहरूमा धेरै असर पारेको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ। सेप्टेम्बर 8-18 प्रदेश सरकारसँगको संयुक्त सहकार्यमा गरिएको सर्वेक्षणमा बाढ़ी प्रभावित 18 जिल्लाका करिब 2,000 गाउँलाई समेटिएको छ। यस सर्वेक्षणले लगभग 28 लाख मानिस विस्थापित बनाएको, लगभग 1,61,700 घरहरू क्षतिग्रस्त भएको तथा स्वास्थ्य शिक्षाका पूर्वाधारमा व्यापक क्षति पुगेको देखाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकले कम्तीमा पनि 100 जना महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम 25% मूल्य अभिवृद्धि गरी कुल उत्पादनको 25% निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधार दरमा बढ़ीमा 1% बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याज दर कायम गर्न सक्ने प्रबन्ध गरेको छ। त्यस्तै पछिल्लो प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्ता लगायतका सुविधाका लागि आधार दरमा बढ़ीमा 0.50% बिन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ। कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुष मसान्त भित्रमा आवेदन दिनुपर्नेछ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले देशको आर्थिक अवस्था बलियो बनाउन लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटघाट र छलफल कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री सिन्हाले स्वदेशमा उत्पादन भएका वस्तुको प्रयोगलाई प्राथमिकता दिने नीति अंगीकार गरेको जानकारी दिँदै त्यस्तो प्रयोगले रोजगारी सृजना गर्ने, स्थानीय उद्योगलाई बलियो बनाउने र आयातलाई घटाउने अपेक्षा गरिएको उल्लेख गर्नुभयो। मुलुकको पुनर्निर्माण तथा मर्मत कार्यका लागि स्थानीय स्रोत साधन तथा स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा मन्त्री सिन्हाले जोड़ दिँदै सार्वजनिक निकायको खरिद प्रक्रियामा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने उल्लेख गर्नुभयो। भेटका अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमीहरू ऋण तिर्न असमर्थ रहेकोले ब्याजदर घटाउनु पर्नेतर्फ मन्त्री सिन्हाको ध्यान आकर्षण गराउनु भएको थियो। पछिल्लो समय भैरवाको बेलैया नाकाबाट नेपाल आउने पर्यटकको संख्यामा क्रमिक रूपमा सुधार भएको छ। गत बिहिबारसम्मको तथ्याङ्क अनुसार यो वर्ष 58 देशका 63,793 जना पर्यटक बेलैया नाकाबाट नेपाल प्रवेश गरेका छन्। बेलैया अध्यगमन कार्यालयका अधिकृत बाबुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका लागि नेपाल आउने गरेको जानकारी दिनुभयो। उक्त नाका भएर सन् 2022 20,220 जना पर्यटक आएका थिए भने 23 81,000 तथा 2024 सो संख्या बढ़ेर 92,644 पुगेको थियो। यस वर्ष वर्षायाममा औसत भन्दा बढ़ी पानी पर्दा बैतडी जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। आकाशे पानीको भरमा रोपाई गर्ने बैतडीका कृषकहरूको खेत बारीमा यस वर्ष वर्षाको पानी पर्याप्त हुँदा घैया धानको समेत उत्पादन बढ़ने अपेक्षा गरिएको छ। बैतडी जिल्लाका 10 स्थानीय तह मध्ये सबैभन्दा बढ़ी धान उत्पादन हुने पाटन नगरपालिकामा यस वर्ष धान उत्पादनमा 30% वृद्धि हुने अनुमान गरिएको पाटन नगरपालिकाको कृषि शाखाले जनाएको छ।
अब खेल समाचार रमेश टमटाबाट।
भूमिका बुढाथोकीको कप्तानीमा एएफसी अण्डर 17 महिला एसियन कप छनौट खेल्ने नेपाली टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शनिबार 23 सदस्यीय टोली घोषणा गरेको हो। थाइल्याण्डमा हुने प्रतियोगितामा नेपाल समूह एफमा छ। यो समूहमा नेपाल र घरेलु टोलीसँगै तुर्केमेनिस्तान रहेको छ। नेपालले अक्टोबर 15 तुर्केमेनिस्तान र 17 थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउण्ड रोबिन हुने खेलमा समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको स्थान बनाउनेछ। नेपाली टोलीमा गोलकिपर झरना डुम्राकोटी, लक्ष्मी ओली, भूपिका शाही, डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, क्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु बिक रहेका छन्। यस्तै मिडफिल्डर रबिना बिक, कृतिसा तामाङ, आशिका कार्की, सहारा लिम्बु, बबिता कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले, सृजना बडुवाल र फरवार्डमा अस्मिता मगर, पूजा गिरी, यम कुमारी बिक, अनिता राणामगर रहेका छन्। नेपाल बुदो कैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताका खेलाड़ीलाई सम्मान गरेको छ। अजरबैजानको बाकुमा भएको विश्व बुदो मार्शल आर्ट्स च्याम्पियनशीपका पदक विजेता सागर विष्ट, बबिता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवड़ा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करूणा राउतलाई शनिबार सम्मान गरिएको हो।
अब मौसम। आगामी 24 घण्टामा बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैमा गृह मन्त्रालयको अनुरोध। आम निर्वाचनको कार्य शुरू भइसकेकाले विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न आग्रह। विश्व पर्यटन दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक। 83,564 परीक्षार्थी उत्तीर्ण। र इजरायलले गाजामा जारी राखेको आक्रमणमा एकै परिवारका 11 जना सहित 70 भन्दा बढ़ीको मृत्यु। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।